आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
सुन्या जीवनमा खुसी मलाई अंगाल्यो
प्रिय श्रोता मित्र आज पनि यहाँ सबैलाई मेरो ख्रिष्टीय अभिवादन जयमसी आशा गर्दछु आज पनि आफ्नो सेटको अगाडि तपाईहरू आइसक्नुभयो म पनि तयारीको साथ आइपुगिसकेको छु यी दिनहरूमा हामी गलातीको पुस्तकबाट अध्ययन गरिरहेका छौं आज हामी गलाती चार अध्याय 19-31 पदबाट अध्ययन गर्नेछौ यहाँ हामी देख्छौ हागार र साराको रूपक यो अध्याय हागार र साराईको रूपकद्वारा अन्त हुन्छ यस भागमा यी दुई स्त्री बीचको तुलना गरिएको र परस्परको भिन्नता देखाइएको छ हागार र तिनको विषयमा उल्लेख गरेको हरेक पदले व्यवस्थालाई दर्शाउँछ सारा र तिनको विषयमा उल्लेख गर्ने पदले ख्रिष्टमा विश्वासको दर्शाउँछ चार अध्यायको 19 पदमा लेखिएको छ मेरा साना बालकहरू हो ख्रिष्ट तिमीहरूमा नबनिनु भएसम्म म फेरि प्रसव पीड़ामा छु पाउल आफ्नो रूपकलाई गलाती विश्वासीहरूलाई यो कोमल अभिव्यक्तको प्रयोग गर्दै प्रस्तुत गर्छन् मेरा साना बालक हो बालकहरू ग्रीक शब्दमा टेक्निया हो मतलब जन्माइएकाहरू पाउल कोमल हृदयका थिए र उसले आफैलाई एक आमा समान तुलना गरे सम्झन्थे 20 पदमा लेखिएको छ अहिले म तिमीहरूका साथमा भएर तिमीहरूसँग मेरो बोल्ने तरिका बदल्न सके कति असल हुने थियो किनकि तिमीहरूका विषयमा म अन्योलमा परेको छु पाउल उपस्थित हुन चाहन्थे ताकि ऊ भिन्न बेग्लै प्रकारले बोल्न सकुन् उसले यी मानिसहरूको लागि अत्यन्त ख्याल वास्ता राख्दथे उसले आफ्नो कट्टु भाषाको प्रयोग गरिरहेका छन् तर पनि तपाई उसको कमोल हृदय पनि देख्न सक्नुहुन्छ भनिएको छ 21 पदमा तिमीहरू व्यवस्थाको अधीनमा रहन चाहनेहरूले मलाई भन व्यवस्थाले के भन्छ के तिमीहरूलाई थाहा छैन त्यहार कोही कोही छन् जो 10 आज्ञा वा केही व्यवस्था सम्बन्धित प्रणालीको बारेमा कुरा गर्छन् तर तिनीहरू व्यवस्थाले लादेको सजायको दण्डको बारेमा कुरा गर्दैनन् तिनीहरू व्यवस्थालाई यसको निन्दा सेविकाईलाई पूर्ण रूपमा प्रस्तुत गर्दैनन् ध्यान दिनुहोस् जब परमेश्वरले मोसालाई पर्वतमा व्यवस्था दिनलाई बोलाउनु भएको बेला के भएथ्यो प्रस्थान 19:16-21 पदमा लेखिएको छ तेस्रो दिन जब बिहान भयो तब पर्वतमा गडाङ गुडुङ भयो र बिजुली चम्क्यो र बाक्लो बादल पर्वतमा उठ्यो र तुरहैको अति चर्कको आवाज सुनियो र छौनीमा भएका सबै मानिसहरू थरथर कामे त्यसपछि मोसाले मानिसहरूलाई छौनीबाट परमेश्वरसँग भेट गर्न ल्याए तिनीहरू चाहिँ पर्वतको फेदीमा खड़ा भए परमप्रभु आगोमा ओर्लन्दै त्यहाँ आउनु भएको कारणले सिनाई पर्वत जोरसित काप्न लाग्यो र तुरहीको आवाज अझ चर्को गरी बज्न लाग्यो र परमेश्वरले मेघ गर्जनमा तिनलाई जवाब दिनुभयो अनि परमप्रभु सिनाई पर्वतको टाकुरामा ओर्लेर आउनुभयो र परमप्रभुले मूसालाई पर्वतको टाकुरामा बोलाउनुभयो र मूसामाथि उक्लेर गए तब परमप्रभुले मूसालाई भन्नुभयो तल गएर मानिसहरूलाई सावधान गर नत्र त तिनीहरू परमप्रभुलाई हेर्न बार नागेर माथि आउलान् र तिनीहरूमध्ये धेरै नाश होलान् जब परमेश्वरले मूसालाई व्यवस्था दिनुभयो परमेश्वरले मानिसहरूलाई पछि नै खड़ा हुन वा वास्तवमा टाढा खड़ा हुनलाई भन्नुभयो प्रस्थान 20:18-19 पदले भन्छ अनि जब सारा मानिसहरूले गर्जन बिजुली र तुरहीको आवाज सुने र पर्वतबाट धुवा उठिरहेको देखे तब तिनीहरू थरथर कापे र टाढै उभिरहे र तिनीहरूले मूसालाई भने तपाईँ हामीसित बात गर्नुहोस् र हामी सुन्छौं तर परमेश्वर हामीसित नबोलुन् नत्र त हामी मर्नेछौ हामी कल्पना गर्न सक्दैनौ कि कति पवित्र परमेश्वर हुनुहुन्छ तपाईँ र म परमेश्वरको सृष्टिमा विश्वासघाती छौं विद्रोही छौं परमेश्वरको दृष्टिमा विश्वमा हामी उहाँलाई अनुसरण गर्न र उहाँको आज्ञा मान्न सामर्थ्य बिना हराइरहेका निन्दित पापीको अवस्थामा छौं रोमी 8:6 पदले भन्छ किनभने शरीरमा मन लगाउनु चाहिँ मृत्यु हो तर आत्मामा मन लगाउनु जीवन र शान्ति हो
शारीरिक मन परमेश्वरको विरूद्ध उहाँको विरूद्धमा शत्रुतामा छ। मेरो मित्र, संसार परमेश्वरको विरूद्धमा छ किनकि यो परमेश्वरको अधीनमुनि छैन। संसार राम्रो बनिरहेको छैन, यो प्रत्येक दिन झन दुष्टता बन्दै गइरहेको छ। यो परमेश्वरले आदम र हब्बालाई अदनको बगैंचाबाट निकालेकोदेखि निरन्तर यस्तो भइरहेको छ। रोमीको पुस्तकमा पाउल निरन्तर यो भन्दै अघि बढ्छन्, किनभने शरीरतिर लागेको मन चाहिँ परमेश्वरतर्फको शत्रुता हो, किनकि त्यो परमेश्वरको व्यवस्थाको अधीनमा हुँदैन, न त यो कहिले हुन सक्छ। निसन्देह इसरायलीहरू हामी मर्नेछौ भन्दै काँपे र पर्वतबाट टाढा भागे। मेरो मित्र, परमेश्वर अब उच्च र पवित्र उठाइएको हुनुहुन्छ, उचालिनु भएको हुनुहुन्छ र महिमा बास गर्नुहुन्छ। तपाईँ र म यहाँ तल संसारमा माटोको लड्डु हौं, किनकि शारीरिक रूपमा हामी माटोबाट बनाइएका हौं। हामी मनुष्य यहाँ पृथ्वीमाथि यताउता घुम्छौ र हाम्रो घुमाई हिँडाइ परमेश्वरको इच्छाको विपरीत छन्। शारीरिक मन परमेश्वरको विरूद्धमा शत्रु हो। संसारमा मानिसको अवस्था यस्तै नै छ। पाउल भन्छन्, व्यवस्थालाई सुन, तिमीहरूले यसलाई अझसम्म सुनेका छैनौ। यो सत्य थियो, गलातीहरूले वास्तवमा व्यवस्थालाई सुनेका थिएनन्। व्यवस्था दिनु सुन्दर र आरामदायक थिएन, तय भयंकर भयभीत गलातीहरू व्यवस्थाको अधीनमा हुन खोजेको देखिन्थ्यो। त्यसकारण पाउल तिनीहरूलाई यो सुनाउन चाहन्थे। 22 पदमा लेखेको छ, किनभने लेखेको छ, अब्राहमका दुई छोराहरू थिए, कमारी तर्फबाट एउटा, अर्को चाहिँ स्वतन्त्र स्त्रीबाट। अब्राहमको जीवनबाट उदाहरणको प्रयोग गर्दै उत्पत्ति 16 अध्याय 17 अनि 10 अध्याय 20 र 21 पाउल यी दुई हागरबाट जन्मेका र साराबाट जन्मेका छोराहरूको बीचमा भिन्नता बनाउन गइरहेका छन्। एक दासी स्त्रीको पुत्र थियो र अर्को स्वतन्त्र स्त्रीबाटको पुत्र थियो। स्वतन्त्र स्त्री अनुग्रहको प्रतिनिधित्व गर्छ र दासी स्त्री मूसाको व्यवस्थाको प्रतिनिधित्व गर्दछ। पाउल यी दुई बीच भिन्नता देखाउन गइरहेका छन् जसमा उसले रूपक बनाउँछन्। पाउल अब्राहमको कथा रूपक हो भनी भनिरहेका छैनन्। कसैले यस बयानलाई यसको मतलब त्यही नै हो भनी अनुवाद गरेका थिए, तर पाउलले ती दुई स्त्रीहरूको घटनाको बारेमा कुरा गरिरहेका छन् जसले अब्राहमका यी दुई छोराहरू जन्माए, जुनमा रूपकको सामेल गर्दछ। यससँग आज हामीलाई एक सन्देश छ। भनिएको छ 23 पदमा, कमारीको छोरो चाहिँ शरीर अनुसार जन्मेको थियो तर स्वतन्त्र स्त्रीबाट जन्मेको छोरो प्रतिज्ञाद्वारा। कस कमारीबाटको छोरा चाहिँ शरीर अनुसार जन्मेको थियो। हम्मुराबीको संकेत पद्धति जुन अब्राहमको समयमा संस्कृतिको आधिपत्य गर्दथ्यो, यसले घोषित गर्यो कि दासीको पुत्र दास हो। त्यसकारण इस्माइल अब्राहमको पुत्र भए तापनि अझै दासी थिए। दोस्रो खण्डमा लेखिएको छ, ऊ फुक्का स्त्रीबाटको स्वतन्त्र स्त्रीबाटको पुत्र प्रतिज्ञाको अनुसार थिए। इसाक आश्चर्यजनक रूपमा जन्मेका बालक थिए, त्यसको मतलब उसको जन्म चमत्कारपूर्ण थियो। बच्चाको बुबा अब्राहम अति बुढो थिए, वृद्ध थिए, र पाउल भन्छन् कि साराको गर्भाशय मरिसकेको थियो, उनको बच्चा पैदा गर्ने समय नागिसकेको थियो। साराको गर्भाशय एक रूपमा कब्रसर भइसकेको थियो र गर्भमा इसाकलाई परमेश्वरले हाल्नु भएर एक प्रकारले मृत्युबाट परमेश्वरले जीवन ल्याउनुभयो। 24 पदमा लेखिएको छ, यो कुरालाई रूपक दृष्टान्तको रूपमा लिन सकिन्छ। ती स्त्रीहरू दुई किसिमका करारहरू हुन्। एउटा चाहिँ सिनै पर्वतबाट दासत्वको लागि सन्तान जन्माउने हागर हो। यी कुराहरू रूपकको रूपमा छन्। यसको अर्थ हो अब्राहमको जीवनमा रूपकको सम्मिलित गर्दछ। पाउल यसबाट एउटा शिक्षा निकाल्न गइरहेको छ। अनि दोस्रो खण्डमा भनिएको छ, किनकि यी दुई स्त्री करार हुन्। पहिले व्यवस्थाको करार जुन मूसाले परमेश्वरद्वारा सिनै पर्वतमा प्राप्त गरेका थिए, जुन हागर हुन्। हागर नामको ग्रीकमा हो अगर। पाउल हगारलाई सिनै पर्वतसँग तुलना गर्छन् जुन मूसाको व्यवस्थासँग पर्यावाची हुन्। अनि 25 पदमा लेखिएको छ, हागार अरब देशको सिनै पर्वत हो र वर्तमान यरूसलेमसँग त्यसको तुलना गर्न सकिन्छ किनकि त्यो आफ्ना बालकहरूको साथ दासत्वमा छ। पाउलको रूपकमा हागर सिनै पर्वत हुन् जुन यरूसलेमसँग मेल खान्छ, मतलब पाउलको समयको लौकिक यरूसलेम, किनकि यरूसलेम अझै आफ्नो सन्तान मतलब इसरायलीहरूसँग गुलामी थिए। अर्को शब्दमा यरूसलेम र जुनले पूरा इसरायल राष्ट्रको नेतृत्व गर्छ अझै व्यवस्थाको दासत्वको अन्तर्गत थिए। अनि 16 पदमा लेखिएको छ, तर माथिको यरूसलेम स्वतन्त्र छ जो हाम्री आमा हुन्। माथिको यरूसलेम चाहिँ नयाँ यरूसलेम हो जुनको प्रकाश 20 अध्यायमा प्रस्तुत गरिएको छ, जुन स्वर्गीयबाट तल पृथ्वीमा आइरहेको छ। जस्तो पुरानो यरूसलेम चाहिँ ती व्यवस्थाका अन्तर्गत भएकाले मातृ सहर हो, त्यसै प्रकारले नयाँ यरूसलेम अनुग्रह अन्तर्गत भएकाहरूको विश्वासीहरूको मातृ सहर हुन्। विश्वासीहरू न त यहाँ नै यसपछि विधिवादसँग कुनै सम्बन्ध नै हुनेछ। अनि 27 पदमा लेखिएको छ, किनभने लेखिएको छ, हे नजन्माउने बाजी आनन्द गर, हे प्रसव पीड़ा थाहा नपाउने मन खोलेर कराऊ, किनभने पति भएकी स्त्री भन्दा त्यागेकी स्त्रीका छोरा छोरी धेरै छन्। हागरबाट आएको भन्दा साराबाट जुन इसाक नजन्मेसम्म बाँझी थिइन्, हागरबाट धेरै सन्तान आए। आज अरबीहरू इसरायलको सन्तानहरू भन्दा कम छन्। यदि रूपकमा पाउल भनिरहेका छन् कि परमेश्वरले मूसाको व्यवस्था अन्तर्गत बलिदान प्रणालीद्वारा उद्धार गरेको भन्दा धेरै, उहाँले अनुग्रह अन्तर्गत मानव परिवारबाट धेरै सदस्यहरूलाई बचाइरहनु भएको छ, उद्धार गरिरहनु भएको छ। अनि 28 पदमा लेखिएको छ, अब हे भाइ हो, इसाक जस्तै हामी पनि प्रतिज्ञाका सन्तान हौ। आजका विश्वासीहरू पनि प्रतिज्ञाका सन्तान हुन् र यो विश्वासको नयाँ जन्म हो जुन परमेश्वरको प्रतिज्ञालाई हाम्रो विश्वासबाट आउँदछ। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकलौता पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। परमेश्वरले भन्नुभयो, यदि हामीले उहाँमा विश्वास गर्यौं भने हामीले नयाँ जन्म पाउनेछौ। परमेश्वरको जीवित नित्य रहने वचनद्वारा विनाशी होइन तर अविनाशी वीर्यबाट फेरि जन्मिएका छौ। अनि 29 पदमा लेखिएको छ, तर त्यस बेला जसरी शरीर अनुसार जन्मेकोले आत्मा अनुसार जन्मेकोलाई सताउँदथ्यो अहिले पनि त्यस्तै छ। मेरो मित्र, व्यवस्थावादी विधिवादी परमेश्वरबाट अनुग्रहको स्वतन्त्र शुरूमा अनुग्रहको स्वतन्त्र सुसमाचारलाई घृणा गर्दछन्। विधिवादी व्यवस्थावादीहरू परमेश्वरबाट अनुग्रहको स्वतन्त्र सुसमाचारलाई घृणा गर्छन्। जब म पहिलो पटक सेविकाईको लागि अभिषेक भए, मैले भविष्यवाणीको माथि सन्देश बाँडे र टिप्पणी बनाए कि भविष्यवाणीको विषय सन्देशले समस्यामा लगाउँछ। सेवाको पश्चात एक अगुवा म कहाँ आएर भने, भाइ तिमी भ्रममा छौ, भविष्यवाणीमाथि प्रचार गरेर कहिले समस्यामा पर्ने छैनौ। अबदेखि वास्तवमा सामान्य तिमीले धेरै राम्रो भीड़लाई पाउनेछौ। मानिसहरू भविष्यवाणीलाई सुन्न रुचाउँछन् तर तिमी यदि परमेश्वरको अनुग्रहको विषयमा बोल्यौ भने समस्यामा पर्नेछौ। यही कारण हो कि आज सुसमाचारको छाटकाट गरिएको छ। आजकल धेरै कम सुसमाचार म सुन्दछु, मतलब परमेश्वरको शुद्ध आवाज धेरै कम आजकल सुन्छु, अनुग्रहको अति नै कम सुन्ने गर्छु। मलाई थाहा छ यो किन। यदि तपाईँले त्यो प्रचार गर्नुभयो भने तपाईँले उपहासको आलोचनाको वर्षा पाउनुहुन्छ। मानिसहरू जोड़ दिन्छन्, मैले पनि केही गर्नुपर्छ वा अर्को स्रोतबाट केही कुरा खोज्नुपर्छ, उदाहरणको निम्ति पवित्र आत्माबाट वा केही पाउन कुनै धर्मक्रिया भएर जानुपर्छ जुन मैले ख्रिष्टमा विश्वास गरेर पाउन सकिन। त्यो भन्नु ख्रिष्टलाई श्रापित भन्नु हो। उहाँले तपाईँको निम्ति जे गर्नुभयो त्यसमा केही थप्नु पर्छ भने तब उहाँको क्रूसमा मृत्यु व्यर्थमा थियो। ख्रिष्ट हाम्रो निम्ति श्रापित बन्नुभयो, बनाइनुभयो। तर यदि उहाँले तपाईँको निम्ति गर्नुभएको कुराको ग्रहण गर्नुहुन्न भने तपाई यो भनिरहनु भएको छ तपाई दोषी हुनुहुन्न, तर उहाँ पो दोषी हुनुहुन्छ। यी पावलका शब्दहरू उनको समयमा जस्तो हाम्रो दिनहरूमा पनि उस्तै प्रकारको प्रासंगिक छ। भनिएको छ 29 पदमा, तर त्यस बेला जसरी शरीर अनुसार जन्मेकोले आत्मा अनुसार जन्मेकोलाई सताउँदथ्यो अहिले पनि त्यस्तै छ। शारीरिक मानिस अनुग्रहको सुसमाचारलाई घृणा गर्छन्। मेरो मित्र, यसलाई घृणा गर्ने त्यो हामीमा छ, किनकि यसले कुनै माग हाम्रो पक्षबाट तर्फबाट माग गर्दैन गर्नलाई, बरु ख्रिष्टको महिमा गर्छ र हाम्रो आँखालाई उहाँप्रति फर्काउँछ। 30 पदमा लेखिएको छ, तर धर्मशास्त्रले के भन्दछ, कमारी र त्यसको छोरालाई निकालिदेऊ, किनभने दासी पुत्र स्वतन्त्र स्त्रीको छोरासँग उत्तराधिकारी हुने छैन। परमेश्वरले कमारी र उनको छोरालाई निष्कासनको आज्ञा गर्न दिनुभयो, जुन हामी उत्पत्ति 21 अध्यायको 10 पदमा देख्छौ। आज परमेश्वर तपाईँ र मलाई भनिरहनु भएको छ, तिमीहरूको विधि बाधितादेखि व्यवस्था बाधितादेखि मुक्त हौ, सम्पूर्ण जोर येशु ख्रिष्टमाथि लगाऊ। अनि 31 पदमा लेखिएको छ, यसकारण भाइ हो हामी कमारीका होइनौ त स्वतन्त्र स्त्रीका सन्तान हौ। अब्राम दुवै हागरको छोरा र सारकको छोरालाई राख्न सक्दैनथ्यो, उसले चुनाव गर्नु पर्यो। पाउल भनिरहेका छन् कि तिमी दुवैद्वारा व्यवस्था र अनुग्रहद्वारा उद्धार पाउन सक्दैनौ, तपाईले एकको चुनाव गर्नुपर्छ। यदि तपाई ख्रिष्टद्वारा साथै व्यवस्थाद्वारा उद्धार पाउने कोशिश गर्नुहुन्छ भने तपाई उद्धार पाउन गइरहनु भएको छैन र कहिले पनि मुक्ति उद्धार पाउनुहुन्न। मुक्ति र उद्धार केवल येशु ख्रिष्टमा मात्र सम्भव छ।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
श्रोता, यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 470 35 679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 470 35 679, 98 470 35 679। यस्तै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।